بسم اللہ کا مفہوم کہتے ہیں بسم اللہ، عادتاً کہتے ہیں، لیکن ذرا دیکھیے گا کہ جب آپ کہتے ہیں نا بسم اللہ تو یہ بھی ایک نئی سوچ دیتا ہے. کیسے؟ غور کیجئے کہ یہ جو ہم ہر کام شروع کرنے سے پہلے بسم اللہ پڑھتے ہیں، اس کا مطلب یہ ہے کہ اللہ ہم یہ کام تیری رضا کی خاطر کرنے لگے ہیں. ہائی لائٹ کریں، بسم اللہ کہنا اس بات کا اظہار ہے کہ اللہ یہ کام تیری رضا کی خاطر کر رہی ہوں، تو پھر راضی ہوگا تو چھوڑیں گے نا. بسم اللہ کسی کام میں برکت پیدا کرنے کے لیے پڑھی جاتی ہے. جو لوگ اسے برے کاموں کی ابتدا میں بھی پڑھتے ہیں، مثلا چور چوری کرنے سے پہلے یا فلم کے افتتاح کے وقت، تو یہ لوگ بسم اللہ کے مفہوم سے ناشنا ہے. بسم اللہ کا مطلب ہے کہ اللہ یہ کام تیرے نام. وہ کہتے ہیں نا یہ شام آپ کے نام، بسم اللہ کے یہ کام آپ کے نام. شعر بھی ہے، اب تک جیسی عمر بتائی بیت گئی، اب اس عمر کا باقی حصہ تیرے نام. کہہ کے تو دیکھیں، شاید اللہ آج ہی ہماری دعا قبول کر لے. یعنی اللہ ہم یہ کام صرف تیری رضا کے لیے کر رہے ہیں، اس کے علاوہ کوئی اور منشا اور کوئی مقصد نہیں ہے. اس کو اخلاص کہتے ہیں، یعنی ہر کام اللہ کے لیے خالص کر دیا جائے. جیسے حضرت ابراہیم علیہ السلام نے فرمایا، انی وجہت وجہی للذی فطر السماوات والارض حنیفا وما انا من المشرکین. میں اپنا رخ سیدھا اللہ کی طرف کر رہا ہوں جس نے زمین و آسمان کو پیدا کیا یکسو ہو کر، اور میں اس یکسوئی میں کسی اور کی ملاوٹ کرنے والا نہیں ہوں. آیت 19 سورۃ الانعام. دعا کریں اللہ ہمیں ایسا کر دے. میں نے اپنی زندگی میں جتنے بھی کامیاب لوگ دیکھے ہیں نا، ان کی کامن خوبی فوکسڈ ہونا تھی. وہ نہیں ادھر ادھر دیکھتے، ان کو کرتے ہیں. جیسے ٹرین کو ذہن میں رکھیے، راستے میں کتنے خوبصورت سین آتے ہیں. کبھی ٹرین رکی کہ اچھا ذرا یہ پہاڑ دیکھ لوں، سورج دیکھ لوں، اچھا ذرا شاپنگ کر لوں. مسافر کھڑکی میں سے بدلتے ہوئے منظر دیکھ رہے ہیں، انجوائے کر رہے ہیں، لیکن ٹرین چلانے والا سیدھا دیکھ رہا ہے. یہ ہے میری آپ کی زندگی. انی وجہت وجہی للہ. آندھی آئے، طوفان آئے، خوشی آئے، غم آئے، بچے ہوں، بچے بڑے ہوں، ان کی شادیاں ہوں، انی وجہت وجہی للہ. جب یہ آیت پڑھتی ہوں نا تو مجھے ٹرین کا انجن یاد آتا ہے. اس کا بھی منہ سیدھا ہوتا ہے نا، چونکہ نیچے پٹری جو لگی ہوئی ہے. بس تو تھوڑی سی ادھر ادھر ہل جاتی ہے نا، گاڑی بھی ہل جاتی ہے، ٹرین نہیں ہلتی. آپ میں اگر پٹری پہ رہیں تو آپ دیکھیں کہ ہم سیدھے اللہ کی طرف رہیں. بسم اللہ کہہ کر آپ نے اللہ کی ذات کو ترجیح اول قرار دیا. ترجیح اول کیا ہوتا ہے؟ فرسٹ پرائیورٹی. اصل مقصد اللہ کی ذات اور اس کی رضا ہے، باقی سب مقاصد ثانوی ہیں، یعنی سیکنڈری. مثلا کس چیز کا اصل مقصد؟ چلیے نماز پڑھی، اصل مقصد کیا ہے؟ اللہ راضی ہو جائے. روزہ رکھا، اصل مقصد کیا ہے؟ اللہ راضی ہو جائے. اللہ کے دین کے لیے کچھ کیا، اللہ راضی ہو جائے. ثانوی مقاصد کیا ہوتے ہیں؟ لوگوں کا فائدہ ہو جائے. نماز پڑھی ہے، فرض پورا ہو جائے. اصل مقصد اللہ کی رضا ہے. مثلا اگر کوئی اپنے کسی منصب، جاہ، ترقی یا کسی دنیاوی مقصد کو ترجیح اول بنا لے تو یہ شرک ہوگا. آج یہی کرتے ہیں نا، فرسٹ پرائیورٹی ہماری جاب ہوتی ہے اور باقی چیزیں. بلکہ یہ سب چیزیں اگر دوسرے تیسرے درجے میں آئیں پھر تو اخلاص ہے، ورنہ نہیں. جس نے درہم و دینار اور کرسی کو اپنا معبود ٹھہرایا، جبہ و دستار کو اپنا معبود بنا لیا، وہ ہلاک ہو گیا. جبہ و دستار کیا ہوتا ہے؟ دین کے نام پہ لیڈر بن کے بیٹھ گئے، اپنے آپ کو بڑا بنا دیا. ہمارے ہاتھ چومو، ہماری بیعت کرو، ہمارے آگے جھکو، ہلاکت ہے. اخلاص کے لیے اللہ تعالیٰ سے شدید ترین محبت کرنی پڑتی ہے. اس کے لیے اللہ تعالیٰ کا ذکر ضروری ہے. فرمایا والا ذکر اللہ اکبر، اللہ کا ذکر بہت بڑی بات ہے. 21 پارے کی پہلی آیت کا خلاصہ ہے اس کے آخری حصے میں کہ اللہ کا ذکر بہت بڑی چیز ہے. آپ سے پوچھا گیا سب سے افضل جہاد کون سا ہے، آپ نے فرمایا وہ جہاد جس میں سب سے زیادہ اللہ کا ذکر ہو. یعنی جہاد میں بھی اللہ کا ذکر ہوگا، کمال ہو گئی. ہم تو نماز میں اللہ کا ذکر کرتے ہیں، جبکہ آپ صحابہ کو دیکھیں تو دشمنوں کے ساتھ لڑ رہے ہوتے تھے اور زبان پہ قرآن کی آیتیں. स्लोगन सुन के अल्लाह अकबर होते थे, तकबीर होती थी। पूछा कि अल्लाह के रसूल सबसे अफजल नमाज कौन सी है? आपने फरमाया वो नमाज जिसमें सबसे ज्यादा अल्लाह का जिक्र किया जाए। इसी तरह पूछा गया सबसे अफजल रोज़ा कौन सा है? तो फरमाया वो जिसमें सबसे ज्यादा अल्लाह का जिक्र किया जाए। बस जिस इबादत में अल्लाह का जितना जिक्र किया जाए वो उतनी ही मकबूल होगी। हाईलाइट कर लें इस जुमले को, अल्लाह का जिक्र, अल्लाह की याद, ये रूह है इबादत की। इसके बगैर जो कुछ है ना, वो सब बस एक हमारे दिल की झूठी तसल्ली है। अल्लाह का देहान, इसकी एक मिसाल हज़रत शाह वलीउल्लाह देहलवी ने जिक्र पर एक खूबसूरत मिसाल दी। फरमाते हैं, आप ज़रा तसव्वुर में देखिए जो मिसाल दी जा रही है कि वो क्या है। दूर दराज इलाकों में जब औरतें पंघट पर पानी भरने जाती हैं, पंघट क्या होता है, जैसे कुआं, वो पानी से भरा घड़ा सर पर रखकर मीलों सफर करती हुई वापस आती हैं। सर पर पानी से भरा घड़ा होता है जिसे वो पकड़कर नहीं बल्कि हाथ छोड़कर चलती हैं, इसलिए कि फासला ज़्यादा होता है। इस दौरान वो चढ़ाई चढ़ती उतराई उतरती हैं। इस चढ़ाई और उतराई में इनके जिस्म और गर्दन का जाविया ऐसा बन जाता है कि घड़ा सर से नीचे नहीं गिरता। इस सफर के दौरान वो रास्ते में लतीफे सुनाती, कह कहे लगाती आती हैं। इनका कह कहा और हंसी भी इतनी नपीतुली होती है कि घड़ा सर से नहीं गिरता। रास्ते में वो एक दूसरे से अपने खावन का रोना भी रोती हैं, सिसकियां भी लेती हैं, लेकिन इनकी ये सब हरकतें नपी तुली होती हैं। तसव्वुर में आ रहा है कुछ? शाह वलीउल्लाह फरमाते हैं कि चढ़ाई और उतराई के वक्त कदमों और जिस्म का मुतवाजन एडजस्ट हो जाना और रास्ते में कह के और सिसकियां लेते हुए दिल में ये ध्यान रखना कि मेरे सर पर एक घड़ा है, कहीं गिर ना जाए, ये याद है, यही जिक्र है। बात समझ आई? सर पे घड़ा है, उसकी याद नहीं भूली, वरना तो कब से गिर चुका होता। इस तरह जिंदगी में खुशियां आए, गम आए, अल्लाह को नहीं भूलना। आप सोचे ना, शादी का मौका है, जरा ज्यादा उछलूंगी ना तो सर से अल्लाह की याद का घड़ा गिर के टूट जाएगा, ये नहीं करना। बस अल्लाह ताला आपसे ये तो नहीं चाहते कि आप रोएं धोएं मुर्दा बैठे, खुश हों, इंजॉय करें, नेमतों को इंजॉय करें, लेकिन ध्यान उसकी तरफ रहे। इसी तरह जिंदगी गुजारते हुए दिल में ये ध्यान रहे कि मेरा कोई मालिक, कोई पालनहार है। पालनहार कौन होता है? जो पालता है। कहीं मुझसे कोई ऐसी हरकत ना हो जाए जिससे इसकी नजरे करम में फर्क आ जाए और मैं इसकी नजर से गिर जाऊं, यही याद है। फरमाया क़िमिस सलात अली जिक्री, नमाज कायम करो मेरे जिक्र की खातिर, और इखलास तो जिक्र से ही हासिल होता है, इसलिए रात को उठकर मेहनत करना पड़ती है। जैसे अलामा इकबाल कहते हैं, ये बड़ा खूबसूरत शेर है, अत्तार हो, रूमी हो, राजी हो, गजाली हो, कुछ हाथ नहीं आता ब्याहे सहरगाही। सहर के वक्त आहें भरना, इसके बगैर बात नहीं बनती। ये जो ऊपर नाम है ना, ये बड़े बड़े मुफस्सरीन के और इल्मी शख्सियात के हैं। तो अलामा इकबाल कहते हैं कि किताबें जितनी मर्जी को लिख ले, बड़ी बड़ी तफसीरें भी लिख लें, लेकिन रातों को उठ के अल्लाह के आगे अगर रोता नहीं है ना, तो वो तफसीरें सुन के भी कुछ नहीं होता। मुझे हैरत उन लोगों पे होती है जो पूरा कुरान पढ़ जाते हैं, टस से मस नहीं होते। सूद भी वैसे, हराम भी वैसे, शादी ब्याह वैसे, लाइफस्टाइल वैसे, वैसे कुरान पढ़ते और पढ़ाते हैं, क्योंकि उन्होंने एक अलग वर्जन बनाया हुआ है। कौन सा? इबादत वाला। अमली जिंदगी से उसका कोई ताल्लुक नहीं है। इसी तरह एक और शेर है, जमस्तानी हवा में गरचे थी शमशीर की तेजी, न छूटे मुझसे लंदन में भी आदाब सहर खेजी। ये भी अलामा इकबाल का शेर है। क्या समझ आई? कहते हैं कि मैं लंदन भी चला गया, लेकिन मुझे फजर से पहले उठना ये ना मुश्किल लगा। हम क्या कहते हैं, मक्का जाएंगे तो कर लेंगे, मदीना की गलियों में अल्लाह ले जाए, देखना हम क्या कुछ करते हैं। नहीं, तो बात का खुलासा क्या है कि पस मुजाहदे से दिल की जमीन को नरम करना पड़ता है। ये हाईलाइट कीजिएगा, ये मुजाहदा किस चीज के साथ है? नफ्स के साथ, जिहाद बिन नफ्स। इन्ना नाशियत अल्लैल ही अशद्दु वतम वअक्वम क़ीला, बेशक रात को उठकर खड़े हो जाना नफ्स को रौंद कर रख देता है, कुचलना, और सीधी बात मुंह से निकलती है, यानी कॉल ऑफ फेल का तजाद दूर हो जाता है। सूरह मुज़म्मिल आयत 6 है। यूं मुजाहिदे से दिल की ज़मीन को नरम करके इसमें अल्लाह के जिक्र का बीज डाल दिया जाए, फिर दावतों तबलीग और जिहाद के पसीने की खाद इसमें डाली जाए, और वक्फे वक्फे से आंसुओं का पानी देते रहें, तो इखलास का पौधा खड़ा हो जाता है। सूरह फत आयत 29 जो आखिरी आयत है सूरत की, उसमें आता है, कज़र इन अखरज शत्तहू फाज़रहू फस्तख़लज़ फस्तवा अला सूक़िही युजिबु ज़ुर्रा। इस पौधे की तरह से जो हल्की सी कोंपल से बना और बढ़ते बढ़ते अपने तने पर मजबूत हो गया, काश्त करने वाले को खूब भला लगने लगा, किसान को ये मंजर बड़ा अच्छा लगा। ये है इखलास जो दीन की असल रूह है। आपको पता है कि ये मिसाल किसके लिए आई है कुरान पाक में? सहाबे कराम के लिए आई है। एक फसल बन गए थे नेकियों की, और वो कहते हैं ना कि हर फर्द है मिल्लत के मुकद्दर का सितारा, हर सहाबी की कोई अपनी ही खूबी थी और वो उसी के अंदर लगे हुए थे। तो मुझे आपको फिर क्या करना है? ये आखिरी हिस्सा जो अभी तक पढ़ा हमने, इसको सुनकर आपके दिल में क्या आया? मैं अपना बता देती हूँ। नफ्स को टेम करो, नफ्स को खुला ना छोड़ें। देखिए, एक बच्चे को अगर माँ ना टोके ना, तो वो दुनिया का सबसे अक्खड़ बच्चा बन जाए। चीज़ें भी तोड़े फोड़े, खाए पिए भी अपनी मर्जी से, चीखे चिल्लाए भी। और आप देखेंगे अपनी तबीयत के अतबार से बच्चे अक्सर यही कुछ चाहते हैं, लेकिन माएँ कैसे बच्चों को टेम करती हैं? यही खाओ, ऊंची नहीं बोलना, कपड़े बदलो, ब्रश करो, नाखून काटो। अगर आप एक बच्चे की नज़र से देखें ना, तो वो क्या कहेगा? मेरी माँ दुनिया की जालिम तरीन हस्ती है, मेरी अम्मी मुझे खुश नहीं देख सकती, आई डोंट लाइक माई मॉम। अभी मैं एक पढ़ रही थी, इमाम इब्ने कय्यम की मिसाल थी, किसी ने भेजी हुई थी। कहते हैं कि मैंने एक मंजर देखा माँ की मोहब्बत का, कि एक बच्चा था तो उसने माँ को सताया, तो माँ बच्चे को गुस्से होती है, नाराज़ होती है और घर से निकाल देती है, और साथ ही कहती है कि मुझे शक्ल ना दिखाना और तुम मेरे मुंह ना लगो, कि तुम मेरी बात नहीं मानते, सताते हैं जो भी करता है। खैर, माँ बच्चे को घर से बाहर निकाल के दरवाज़ा बंद कर लेती है, तो बच्चा जब रोने लग जाता है, जब बच्चा रोता है रोता है, उसके बाद उसको लगता है कि फिर मैं यहाँ छूट के जाता हूँ, माँ ने तो अब कह दिया कि मैंने दरवाज़ा ही नहीं खोलना। थोड़ा सा आगे जाता है, फिर वापस आने लगता है। जब वापस आने लगता है, तो मैं उस बच्चे को कहता हूँ कि तुम कहाँ जा रहे हो? तो वो कहता है कि मैंने थोड़ा सा वहाँ से दूर हटके देख लिया है, दूसरी माँ कहीं से नहीं मिलनी, तो अगर यहाँ मेरी माँ मेरे से नाराज़ हुई है ना, तो इधर से मुझे माँ का प्यार मिलेगा। वापस आके ना उसी दरवाजे के बाहर सर रखा, सो गया। थोड़ी देर गुजरी तो माँ ने अपनी किसी ज़रूरत से दरवाज़ा खोला, तो जब दरवाज़ा खोला तो वहाँ बच्चे को सर झुका कर लेटे देखा। तो माँ कहती है कि तुम यहाँ क्यों पड़े हो ना, चले क्यों नहीं गए? तो कहता है कि कोई दूसरा दर नहीं नज़र आया कि जहाँ जाकर माथा रखूँ, तो मेरी माँ तुम मुझे माफ़ कर दो। उसने कुछ ऐसी बातें की कि माँ का दिल पसीज गया और उसने उसको अंदर बुला लिया। कहते हैं इमाम इब्ने कय्यम इस सारी बात से लेकर आगे क्या कहते हैं, कहते हैं कि जब गुनाहगार बंदा अपने रब के दरवाजे पर इस तरह आता है, रब्बे करीम मेरी खताओं को माफ़ कर दे, मेरे गुनाहों को माफ़ कर दे, ऐ बेकसों के दस्तगीर और टूटे दिलों को तसल्ली देने वाले, ऐ परेशानियों में सुकून बख्शने वाली ज़ात, ऐ बेसहारा लोगों को सहारा बनने वाली ज़ात, ऐ गुनाहों को अपनी रहमत के पर्दों में छुपा लेने वाली ज़ात, तू मेरे लिए रहम फरमा, मुझे दर दर पर धक्के खाने से बचा ले, अल्लाह अपनी नाराज़गी से बचा ले, मैं सुलह करने के लिए हाजिर हो गया हूँ, परवरदिगार आइंदा नेकोकारी की ज़िंदगी अता फरमा दे। जब बंदा इस तरह अपने आप को पेश कर देता है, तो अल्लाह ताला इस बंदे की तौबा को कबूल कर लेते हैं। अल्लाह ताला हमें भी पक्की तौबा की तौफीक दे। तो कहाँ जाएंगे, करना क्या है कोई रब जिसके पास जाए, है कोई देने वाला जिसके पास जाए, करते हैं ना फरमानियाँ, फिर भी उसी के दर पे झुक के देखिए। आप देखिए कि माँ जब बच्चे इसके मुंह से ये लफ्ज़ सुनती है ना, तो उसको वो बच्चा उससे ज्यादा प्यारा लगता है जिसने उसको सताया नहीं होता। तो सारी बात का खुलासा क्या है कि अल्लाह से मोहब्बत करें, और ये मान लीजिए उस जैसी हस्ती कोई नहीं है, इस दर को छोड़ कर गए तो कहाँ जाएंगे। इसी तरह एक और वाक्य मैंने कहीं सुनाया था कि एक बच्चा था तो अपने बाप से जिद कर रहा था, अबू साइकिल ले दो। तो बाप को गुस्सा आ गया, कहता भाग जाओ, मेरे पास कोई पैसे नहीं है। बच्चे ने फिर थोड़ी जिद की, बाप ने कहा मैं इसलिए नहीं कमाता कि अब तुम्हारी हर फरमाइश पूरी करूं। खैर, बच्चा जिद करता है, बाप को और गुस्सा आता है। तो बच्चा एक साइड पे होके कहता है, अब्बू आपको नहीं कहूंगा तो किसको कहूंगा? अगर आप मुझे साइकिल नहीं लेकर देंगे तो मुझे कौन लेकर देगा? बस इन जुमलों ने बाप का दिल नरम कर दिया, सोच में पड़ गया, कहने लगा सोचा जाए तो मैं नहीं लेके दूंगा तो इसको कौन लेके देगा, और ये मुझे नहीं कहेगा तो किसको कहेगा। कहने लगा चल मेरे साथ, बाजार गया और उसको साइकिल ले दी। तो ये तो इंसानी जज्बों की मोहब्बत की बातें हैं ना। अल्लाह सुबहाना ताला के साथ मोहब्बत ये छोटी बात नहीं है। आप इसको ऐसे ही ना ले, हाँ हाँ पता है, नहीं, दिल पे लें, अपने हालात के मुताबिक, अपनी जिंदगी के मुताबिक देखिए कि मेरी जिंदगी में अल्लाह सुबहाना ताला का क्या मुकाम है। बस वही आपका मुकाम अल्लाह के पास होगा। किसी ने कहा कि कैसे पता चले कि मेरी अल्लाह की नजरों में क्या हैसियत है? तो दूसरे ने कहा बहुत आसान है। कहा क्या? कहा तुम्हारी नजरों में अल्लाह की क्या हैसियत है? कहते ना कि ताली एक हाथ से नहीं बजती, लव एट बोथ साइड्स। तो अल्लाह से मोहब्बत की ये जो स्टोरी है ना, जिसको आप लव स्टोरी कहेंगे, ये भी टू वे होती है। फिल्मों में आपने देखा होगा हमेशा दोनों की मोहब्बत दिखाएंगे तो बाद में बात बनेगी, एक मोहब्बत करे दूसरा ना करे तो बात आगे नहीं बढ़ती ना। तो सिर्फ आप अल्लाह से मोहब्बत करें, सच्चे दिल से करें, ये हो ही नहीं सकता कि फिर अल्लाह आपसे ना करे। और दूसरी तरफ है, आपको तो अल्लाह की परवाह कोई नहीं है, और आप कहें कि बस अल्लाह ताला आपसे मोहब्बत करता रहे, सच पूछिए तो ये भी नहीं होगा। आप यहां बैठे इस क्लासरूम में, इस शहर, इस गली, इस मौके के ऊपर अपना मुकाम अल्लाह की नजरों में पहचान सकते हैं। आपको यहां बैठकर जवाब मिल सकता है कि फिक्र ना करो, मुझे पता है तुम मुझसे प्यार करती हो, मुझे पता है तुम्हें मेरी बड़ी केयर है, मुझे पता है तुम मेरा हुक्म सुन के फिर अपनी जगह पे बैठी नहीं रहती, मुझे पता है कि तुम्हें मेरे नाम से, मेरे काम से कितना प्यार है। यकीन कीजिए, सिर्फ आपको नंबर डायल करने की देर है, जवाब ऊपर से आएगा। वो एक शेर भी है कि उठते हैं हिजाब आखिर, करते हैं कलाम आखिर, आता है नालों का जवाब आखिर। रहले जवाब शिकवा, और शिकवा की कुछ अशआर हैं अल्लामा इकबाल के, कहते हैं बंदा बोलता ही रहे, रब को पूछता ही रहे, एक दिन ऊपर से जवाब आएगा। शर्त यह कि आप अपने आप को फारिग तो करें उसके लिए। मैं अक्सर सोचती हूँ कि हमने जो कुछ बनना था बन गए हैं अल्हम्दुलिल्लाह, जो कुछ करना था करते, शादी होनी थी हो गई, जो बच्चे नसीब के थे मिल गए। अब जो जिंदगी का रुख है ना, ये तजुर्बों का नहीं है, इसको अल्लाह से कुर्ब का जरिया बनाए। जो दौलत नसीब की थी मिल गई, घर मिलना था मिल गया, सजा भी लिया, कपड़े भी हर साल बन ही जाते हैं ना, अब कोई बड़ा काम करें। आप आज बैठ के ये बात खुद से सोचेंगी ना कि मैंने कोई बड़ा काम करना है, देखिएगा ऐसे ऐसे आइडियाज, ऐसे ऐसे ख्यालात अल्लाह ताला आपके दिलों में डालेगा कि आप उछल पड़ेंगे। आप कहेंगी मैंने तो कभी ये सोचा भी नहीं था कि मैं अपनी अगली जिंदगी में ये कुछ कर सकती हूँ। और अल्लाह ताला हमें इसी की तौफीक अता फरमाए। कुछ शेयर करना चाहें तो कीजिए, आज के सबक से क्या मोटिवेशन मिला माइक जी? सभी जी जी आपका सवाल दोहरा देती हूँ, जो बात की है कि बच्चे तंग करते हैं तो आपको अपनी अम्मी याद आ जाती हैं, हैं, और आप फिर रोने लग जाती हैं। तो मैं इसको थोड़ा सा बदल देती हूँ कि जब आपको बच्चे याद, تنگ کرے نا تو آپ کو اللہ یاد آنا چاہیے، اور آپ کہیں کہ اللہ میرے بچے مجھے تنگ کر رہے ہیں، یقیناً میں نے بھی کوئی تیری بات نہیں مانی. اپنا کوئی گناہ یاد کر کے کثرت سے استغفار شروع کر دیں، آپ دیکھیے گا آپ کے دل کو سکون ملے گا.
سادہ جی، میں اپنا محاسبہ کر رہی تھی کہ موت کے وقت مجھے کیا پکار لگی.
بالکل، بہت اچھی بات ہے. اللہ سے ملاقات کی جگہ ہی تو جنت ہے. کسی کے گھر جاتے ہیں تو آپ پیاروں کو ملنے جاتے ہیں نا، گھر کو تو نہیں دیکھنے جاتے. یہ الگ بات ہے کوئی آپ کو اپنا گھر ہی دکھاتا رہے اور یہ دیکھو یہ بن گیا، تو جب اللہ سے ملنے جائیں گے تو گھر بھی دیکھ لیں گے انشاءاللہ.
جی، میں نے اپنے عمل کے لیے یہ بات لی ہے کہ کسی بھی چیز کو یا کسی بھی عبادت کو میں نے کافی نہیں سمجھتا، بلکہ بہتر سے بہتر کی کوشش کرتا ہوں.
بالکل، اپنے آپ سے کبھی مایوس نہ ہو. دیکھیے جو شیطان ہے نا وہ ہم سے مایوس کرتا ہے. تم نے اب کام بدلنا ہے، تم تو صدا کی ایسی ہو، جو کرنا تھا کر لیا، تم نہیں ٹھیک ہو سکتی. بس آپ سمجھیں پانی پڑ جائے گا آپ کی کوششوں میں. اپنے آپ پہ یقین رکھیں، اللہ کے بعد سب سے زیادہ اپنے اوپر یقین رکھیں. جیسے حضرت موسیٰ نے کہا تھا کہ اللہ میں اپنا اور اپنے بھائی کا ہی تجھے کہہ سکتا ہوں، یہ قوم تو میری بات نہیں مانتی، تو آپ کے کوئی نہ بھی چلا میں تو چل پڑوں گی. اللہ تعالیٰ ہماری مدد کرے.
ہمارے گھر کی تو 90% ہم خود لگا جاتے ہیں، 3% میں نے حساب لگایا تھا جو ہم اللہ تعالیٰ کے لیے غلے میں ڈال دیتے ہیں، اور اس سے 3% کیا پتہ سیونگز ہیں، لیکن 90% تو ہم پکا وہ مہینے کی اپنے اوپر یوز کر دیتے ہیں.
اور یہ ہماری پریشانیوں کی ایک بہت بڑی وجہ ہے. مجھے ایسے لگتا ہے جیسے سائیکل ہوتی ہے نا، تو اس میں آپ نے دیکھا ہوگا ایک پہیا ہوتا ہے، اس کے اوپر کئی تار جڑے ہوتے ہیں نا، 10-15 تار ہوتے ہیں، اور وہ سارے اس ایکسل پہ چلتے ہیں. ایک ٹیڑھا ہو جائے گا سارے ٹیڑھے ہو جائیں گے. ہماری اس وقت زندگی کی پریشانیوں کی وجہ ہمارے وہ تار ٹیڑھے ہیں. آپ اس اسلام ATZ کو پڑھنے کے دوران اپنا ایک ایک تار سیدھا کر لیں، میں آپ کو یقین سے کہہ سکتی ہوں آپ اس سیریز کے اینڈ پہ دنیا کی خوشحال، خوش قسمت اور خوش باش عورت ہوں گی. آپ کے غم بھی دور ہو جائیں گے، آپ کہیں گے یہ میرے سے ہوا کہ اچانک آپ کو اپنے تار سیدھے کرنے کا موقع مل رہا ہے، یہ میرے آپ کے تار سیدھے ہو رہے ہیں. خوش قسمت ہے اگر ہم سن رہے ہیں، اور بہت ہی خوش قسمت ہوں گے اگر کر لیں گے اس کو بات بھی. جی جی، یہ بہت اچھی مثال ہے گھڑے والی. جیسے وہ ایک بچے کی کہانی سنائی تھی کہ سکول پڑھنے جاتا آتا تھا نا، تو ادھر ادھر تاڑتا تھا، کبھی دیر سے آیا، دوستوں میں کھڑا ہو گیا، کبھی لڑکیوں کو دیکھنے لگ گیا. تو ایک دن استاد نے اس کو ایک دودھ کا پیالہ دیا، پورا لبا لب وہ اس سے بھرا ہوا تھا دودھ سے. استاد نے کہا کہ اس کو تم نے لے کے جانا ہے، اور اس کا ایک قطرہ بھی بیچ میں سے نہ گرے، اگر گر گیا تو تمہیں بہت سزا ملے گی. اب وہ بچہ اتنا کانشیس تھا، دودھ کا بھرا پیالہ، رستہ ٹیڑھا میڑھا، ادھر بھی چیزیں ادھر بھی ہیں، لیکن اس کو غم ایک لگا ہوا ہے، کیا کہ دودھ کم نہ ہو جائے. بڑی مشکل سے پہنچا گھر. اگلے دن گیا واپس، کہا سناؤ دودھ کا کیا بنا. کہنے لگا الحمدللہ ایک قطرہ نہیں گرا. کہا کیسے ہوا؟ کہا میں نے مسلسل اپنی نظریں اس دودھ پہ لگائے رکھی، نیچے بھی پاؤں رکھ رہا تھا تو دیکھتا تھا کہ ٹھوکر تو نہیں لگے گی، دودھ گرے گا اس طرف سے. یاد رکھیں شیطان نہیں چاہتا ہم خوش رہیں. اب وہ ہمیں پچھلی زندگی کے غم یاد دلاتا ہے، گناہ، تم تو ہو ہی گناہ گار، تم تو اتنا کچھ کر چکی، تو مایوس کرے گا تاکہ مزید نیکیاں نہ کریں. تو یہاں آپ کس کو سوچیں گے؟ موسیٰ علیہ السلام کو. قتل تک ہو گیا، آدم علیہ السلام نبوت سے پہلے پھل چکھ لیا، لیکن آپ دیکھیے کہ اللہ نے ان سے بڑے کام لیے نا. قتل والے شخص سے اللہ تعالیٰ اگر بعد میں اپنے دین کی خدمت لیتا تو میرا نہیں خیال کہ ہم میں سے کسی نے ایسا جرم کبھی کیا ہو. پیچھے نہ دیکھیں، آگے دیکھیں، اور اپنا گلٹ کوشش میں بدل دیں کہ میں نے اپنے آپ کو مزید بہتر کرنا ہے انشاءاللہ. ویا کنہ.